نحمده ونسلی علی رسوله الکریم، اما بعد، اللہ سبحانہ و تعالی نے مرد کو عورت پر قوام بنایا ہے، اس کا ذمہ دار، نگہبان، اس پر مال خرچ کرنے والا، اس کی تمام بنیادی ضرورتیں پوری کرنے والا، اور اسی طرح اس کا مینٹینر۔ اب گھر کے ایک نظام کے اندر ایسی سچویشن آتی ہے، ایسی صورت پیدا ہوتی ہے کہ جہاں چونکہ دونوں بالغ اور سمجھدار ہیں اور قریب ایک ہی عمر کے ہوتے ہیں، تھوڑا بہت تفاوت ہوتا ہے، تو اس بات کا امکان ہوتا ہے کہ کبھی آپس کے بحث مباحثے میں، کچھ فیصلے کرنے میں آپس کا اختلاف ہو، اور اس اختلاف کی صورت میں ایک کو دوسرے پر اگر کوئی اتھارٹی حاصل نہ ہو تو گھر کا نظام نہیں چل سکتا۔ جس طرح کسی بھی ادارے میں اکوالٹی کا مطلب یہ ہوتا ہے کہ سب کے لیے حقوق تو ہیں، لیکن اس کا یہ مطلب نہیں ہے کہ سب کے لیے بالکل یکساں حقوق ہیں۔ اس کا مطلب یہ ہوتا ہے کہ جو جس عہدے پر ہے اس کے حساب سے اس کے فرائض اور اس کی ذمہ داریاں ہیں، اور جتنی زیادہ فرائض اور ذمہ داریاں اونچی ہوں گی اتنا ہی ان کے اختیارات کا دائرہ بھی وسیع ہوتا جائے گا۔ اسی لیے جو کسی بھی کمپنی کا چیف ایگزیکٹو ہو یا سی ای او، تو اپنی ایگزیکٹو ڈیوٹیز کے ساتھ وہ اور جو بھی معاملات کرتا ہے ان میں ایک اہم مسئلہ یہ ہے کہ وہ بہت سارے فیصلے کرنے میں مختار ہوتا ہے، اس کو اختیار ہوتا ہے کہ وہ فیصلہ کرے، کبھی چیلنج بھی کیا جاتا ہے، لیکن بالآخر فائنل ورڈ اسی کو حاصل ہوتا ہے تاکہ نظام چلتا رہے جب نزائی معاملہ آ جائے۔ تو ایسی صورت میں اگر اس سی ای او کے پاس یا جو بھی ہیڈ آف دی ڈپارٹمنٹ ہے اس کے پاس اگر یہ اختیار نہ ہو کہ وہ کچھ ایکسرسائز کر سکتا ہو اپنے رائٹس کو ان سچ وے کہ وہ سیٹ اپ صحیح رکھے، ترتیب ٹھیک رکھے، لوگوں کو قابو میں رکھنے کے لیے، تو لوگوں کے نزدیک اس کی بات کی اہمیت نہیں ہوگی۔ وہ ایک بات کہے اور لوگ اس کی بات نہ مانیں تو پھر نیچرل طریقہ یہ ہے کہ اس کے پاس سیک کرنے کا، جاب سے نکال دینے کا، ادارے سے فارغ کر دینے کا کوئی اختیار بھی ہو، اسی لیے یہ اختیار اس کو دیا جاتا ہے۔ لیکن کوئی یہ سوال نہیں کرتا کہ اس کے پاس یہ اختیار کیوں ہے، جبکہ یہ اختیار ہر ایک کے پاس نہیں ہے۔ اگر کوئی غلطی کرے تو ہمیں بھی اختیار ہونا چاہیے کہ ہم بھی اسے نکال دیں۔ جتنا یہ سوال بے معنی اور بیکار ہے، اور ہر آدمی کو یہ بات سمجھ میں آ جاتی ہے کہ ایسا نہیں ہونا چاہیے، بلکہ جو ہیڈ ہو ہمارے ادارے کا، سربراہ ہو، اسی کو یہ اختیار ہونا چاہیے کہ وہ ظاہر بات ہے ودن مینز اور ریزنیبل طریقے سے، اچھے انداز سے، جہاں محسوس کرے کہ ادارے کے لیے یہ چیز اب نقصان دہ ہوتی جا رہی ہے اور اس شخص کا یہ رویہ ٹھیک نہیں ہے، اس سے غلط اگزامپلس قائم ہوں گی، بہت سارے کام نہیں ہو پائیں گے اور یہ ہمارے لیے بیکار ہوتا جا رہا ہے۔ سمجھانے کے سارے سٹیپس ہم نے اس کو پہلے پیار سے بھی سمجھایا، پھر طریقے سے اس کی کاؤنسلنگ بھی کی، اس سے مشورے بھی کیے، اس کو ایڈوائسز بھی دیں، لیکن اس کے باوجود اب یہ سمجھتا نہیں ہے تو اب یہ ہمارے لیے نقصان دہ ہے۔ اس صورت میں اگر اس کو نکالنے کا اختیار نہ دیا جائے تو ظاہر بات ہے ایک عضو معطل آپ کے ادارے میں آپ کے ساتھ لٹکا رہے، پریشانی ہوگی، مشکلات ہوں گی، کام نہیں بڑھے گا آگے، یہ بات سب کے سمجھ میں آ جاتی ہے۔ لیکن اسی بات کو ذرا فیملی میں، گھر کے اندر، ایک یونٹ کے اندر، معاشرے کے رکھا جائے تو آدمی کو پریشانی شروع ہوتی ہے۔ اس لیے کہ ہم موجودہ زمانے میں رہتے ہیں جہاں پر ایکوالٹی کو مس یوز کر کے ہم نے برابری کا درجہ دے دیا کہ ہر سطح پر، ہر کام میں مرد اور عورت ایگزیکٹلی ایک جیسے ہیں۔ ایسا نہیں ہے، دونوں کے حقوق بھی مختلف ہیں، دونوں کی ذمہ داریاں بھی مختلف ہیں، دونوں کا درجہ بھی مختلف ہے۔ اللہ سبحانہ و تعالیٰ کے ہاں ان کے اعمال کی جزا بالکل یکساں ہے۔ تقویٰ میں ان دونوں کے پاس اپرچونیٹیز برابر ہیں، اللہ کو راضی کر کے جنت میں اعلیٰ مقام حاصل کر لینا بالکل، اور بنیادی طور پر دنیا کے اندر عام حالات میں ایک انسان کے درجے کے جتنے حقوق و فرائض ہیں وہ دونوں کے برابر۔ اب اس سے اوپر چل کے جب یہ دو انسان آپس میں ایک ساتھ رہنے کا और एक घर बसाने का फ़ैसला करते हैं शरई तरीक़े से, तो उसमें फिर कुछ क़ुयूद आती हैं, कुछ ज़िम्मेदारियाँ आती हैं। तो उनमें एक ज़िम्मेदारी ये भी है कि दोनों में से अल्टीमेट अथॉरिटी कौन है। इसका फ़ैसला अल्लाह सुबहान व तआला ने ये किया कि ये ज़िम्मेदारी मर्द को दी, और ये देने की वजह से फ़िज़िकली भी इसको स्ट्रॉन्ग बनाया और फाइनेंशियली भी उसकी ज़िम्मेदारी ज़्यादा डाली। क्योंकि जब आपको हुकूक़ या आपकी जिसे कहना चाहिए पावर ज़्यादा हो, तो उसके साथ आपकी रिस्पॉन्सिबिलिटी भी बढ़ जाती है। तो रिस्पॉन्सिबिलिटी बढ़ा दी गई कि बाहर के सारे काम भी यही करे और ये महफूज भी ज़्यादा हो फिज़िकली और फिजियोलॉजिकली। और इसी तरीके से बाहर कमा के जब ये लेकर आए तो घर में घर का एक सेटअप चले, बेगम घर के कामों में उसका हाथ बटाएं, बच्चों की तरबियत में मदद करें। तो इस तरह ये कलेबरेशन के साथ एक फैमिली चलना चाहिए, अल्लाह का निज़ाम ये है। इसमें जब कभी ज़रूरत महसूस हो कि अपने अल्टीमेट राइट को स्टेप बाय स्टेप यूज़ करना पड़े, मिसाल के तौर पर ऐसी सिचुएशन पैदा हो कि जिसमें औरत बराबरी करती तो है लेकिन अब अपनी हद से निकल रही है, मुँह ज़ोर हो गई है, बदतमीज़ी करती है, गालम गलोच करती है, इसको कुरान ने नुशूज़ से ताबीर किया कि ये थोड़ी सी आउट ऑफ द वे जा रही है। तो उसको कुरान ने फिर स्टेप्स बताए कि देखो तुम उनको प्यार मोहब्बत से समझाओ, हिकमत के साथ अच्छी नसीहत करो, इससे उमूमन अक्सर औरतें मान जाएंगी। फिर इससे भी फ़ायदा ना हो तो वह जुरूहन नफिल मदाजिया, तो उनको फिर बिस्तरों से अलहदा कर दो, तन्हा कर दो, वो अलग रहें तो उनको ये शायद एहसास हो कि देखो मेरी हिफाजत करने वाला मेरा शौहर जो था, मेरा ख्याल रखने वाला, वो आज मुझसे नाराज़ है, मेरे साथ नहीं है। और इससे भी अगर वो बात न माने तो फिर उनको ज़र्ब लगा सकते हो। अब ये ज़र्ब का लफ्ज़ जो है ये अक्सर लोगों के लिए बड़ा परेशानी का लफ्ज़ होता है, इससे परेशान होते हैं और कन्फ्यूज़ होते हैं कि कुरान ने ये इजाज़त कैसे दे दी। और फिर ये सवाल कि अगरचे इससे रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने जो मुराद समझाई, अब्दुल्लाह इब्ने अब्बास रज़ियल्लाहु ताला अन्हुमा ने जो बात समझाई कि जो मिसवाक की लकड़ी है उससे ही हल्के से ज़र्ब लगाई जाए, तब भी बहरहाल ये है। तो लेकिन दोबारा उस मिसाल की तरफ चलिए तो आपको समझ में आएगा, यही ये वही वीटो है कि अगर इसके नतीजे में घर संभला रहे, उसको थोड़ा सा शेक किया जाए, उसको वेकअप कॉल देने के लिए ऐसा कुछ किया जाए, क्योंकि इस्लामी माशरे में इसका तसव्वुर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की हयात मुबारका को सामने रखते हुए हो नहीं सकता कि कोई अपनी बीवी से चीख कर बदतमीज़ी से बात करे। लेकिन अब ज़ाहिर बात है हम दीन की प्रैक्टिस नहीं करते तो हम बहुत सारी खुराफात में गलतियों में पड़ गए, मगर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने न कभी डांटा, न कभी मारा, न कभी ऐसी कोई बात की। तो बल्कि आपने फरमाया कि मुझे तो ये भी पसंद नहीं कि लोग अपनी गर्दन की रगें फुला के अपनी बीवियों से बात करें, जो ऐसा करें वो हम में से नहीं कि जो अपनी बीवियों पर हाथ उठाता। तो ये सारी बातें अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम की तालीम और आपके उसवे से हैं। चुनाचे यही होना चाहिए कि हम ऐसा डील न कर रहे हों, कभी भी इस तरह से हमारा मामला ना हो। लेकिन इस सूरत में जब हमने ये तीन स्टेप्स, ये तीसरा स्टेप लेना हमें पड़ा, तो अब जो खातून है वो फौरन शॉक में आ जाती है, उसको ये पता चलता है कि नहीं, इसका मतलब है कि बात वाकई आगे बढ़ गई है, सर से पानी अब गुजर रहा है, तो मुझे अब होश में आ जाना चाहिए, और फिर वो फौरन रुजू करती है। अब सवाल ये है कि फिर भी क्यों इजाज़त दी गई? बस सिर्फ इसलिए कि यही वो वीटो एक पावर है मर्द के पास कि जिसके नतीजे में घर को अगर बचाया जा सकता हो तो बचाया जाए। अगर इसमें ख़ानदान इन्वॉल्व ना हो, बच्चे इन्वॉल्व ना हो, और एक आर्जी सी बात हो इदारे की तरह, किसी दफ्तर की तरह, तो उसमें आदमी सेक करके जान छोड़ा सकता है, कोई और बंदा आ जाएगा। लेकिन मियां बीवी का चूंकि रिश्ता ऐसा नाजुक है कि इसमें बहुत सारे लोग अफेक्ट होते हैं, और अल्लाह सुबहानहू व तआला के नज़दीक ये तलाक सबसे ज़्यादा नापसंदीदा अमल है जायज़ कामों में से, तो इसलिए गुंजाइश इसमें रखी गई कि देखो इससे ज़्यादा लेसर ऑफ़ द टू ईवल ये है कि अगर उसको छोड़ दिया जाए तो उससे ज़्यादा नुकसान होगा, और अगर उसको साथ रखा जाए तो उससे ये मामला दुरुस्त नहीं हो पा रहा है, सारे स्टेप सारे मेजर्स लेने के बावजूद। अब एक ऑप्शन तो ये है कि इसको किसी और तरह से बर्दाश्त करता रहे आदमी अगर कर सकता हो, और इसके नतीजे में मोहब्बतें नहीं रहती, ताल्लुकात अच्छे नहीं होते। लेकिन अगर ऐसा वक्त आ जाए और उसको झंझोड़ के हल्का सा शेक कर दिया जाए तो बहुत इम्कान है कि वो वापस एक सतह पर आ जाए, दोबारा नॉर्मलाइज़ हो जाए आपस का ताल्लुक। ये इसकी अटेम्प्ट है। और चूंकि अल्लाह सुबहानहु व तआला खालिक़े कायनात हैं, हम सब की नफ्सियात से वाकिफ़ हैं, और वो जानते हैं कि इस तरह से हालात ज़्यादा बेहतर हो जाते हैं, इसलिए उन्होंने ये फ़ैसला फ़रमाया। और ज़ाहिर बात है अल्लाह से ज़्यादा कौन जानता है कि हमारे लिए बेहतर क्या है। ये अलग बात है कि ये सिर्फ़ एक डिटेरेंट के तौर पर है कि औरत को ये भी पता हो कि देखो ये भी एक पॉसिबिलिटी है। तो फिज़िकली कमज़ोर होने की वजह से बिलउमूम औरत इस तरह की बात से काबू में आ जाती है, जैसे बच्चा डर जाता है। आप छोटे बच्चे को घर के अंदर ये कहते हैं कि देखो अगर तुमने ये बात न मानी तो तुम्हें सज़ा दी जाएगी, तो बच्चा उस डांट या उस हल्की मार की वजह से बहुत सारे कामों से रुक जाता है। तो मतलब यही है कि वो गलत काम न हो, क्योंकि यहाँ उसको काट के अलग नहीं किया जा सकता, इसलिए कि ये अजनबी नहीं, पराया नहीं, अपना है। इस तरह बेगम भी अपनी है, इसको भी साथ रखना है, इसलिए इसमें ये एक ऑप्शन लेसर ऑफ़ द टू ईवल्स के तौर पर इसकी इजाज़त दी गई। लेकिन जैसा बताया कि ये मामूल नहीं है सुलहा का, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत नहीं है, इसलिए अमल इस पर नहीं होना चाहिए। अमल तो अफजल तरीन काम पर होना चाहिए, वो ये कि हम प्यार मोहब्बत ही से समझाने की कोशिश करें। फिर दूसरी बात इसमें जो समझने की, वो ये कि ये उस ज़माने का एक रिवाज और रुझान था, इसी वजह से ज़्यादा इस पर कभी आपको नज़र नहीं आएगा कि आज से 100 साल पहले कभी भी किसी ने एतराज़ भी किया हो कि कुरान में ये ज़र्ब की बात क्यों आई है, इसलिए कि ये नॉर्म था। तो एक चीज़ जो नॉर्म हो कल्चर के अंदर वो लेसर ऑफ़ द टू ईवल्स भी हो और उसके नतीजे में घर बच भी सकता हो, तो बहरहाल उसके इख्तियार करने में कोई कबाहत नहीं होनी चाहिए। हम चूँकि उन चीज़ों को पूरे उसके तारीख़ी कॉन्टेक्स्ट से अलग करके अब देखते हैं, तो आज के मौजूदा नॉर्म के अंदर हमें ये बात अजीब सी लगती है कि एक औरत को उसका शोहर मारे, अगरचे हल्के ही से मारे, ये इख्तियार तो बहरहाल उसको मिला। तो बस ये एक डिटेरेंट है, ये समझना चाहिए। जैसा कि एटम बम है किसी के पास, वो कोई सुबह शाम बैठ के इस्तेमाल नहीं करता, वो सिर्फ इसलिए है कि अगर देखो बहुत ज़्यादा परेशान किया मुझे तो ये इस्तेमाल हो सकता है। तो ऐसे ही इसको डिटेरेंट के तौर पर रखा जाता है कि देखो यहाँ ये स्पीड कैमरा लगा हुआ, ख्याल रखो बस। तो इस दर्जे में ये बात है और इससे ज़्यादा इसकी अहमियत नहीं है। और वरना जो हालात हैं आजकल उसमें तो लोग बहुत सारी चीज़ें करते हैं, उसके लिए तो वो शादीशुदा ना हो तब भी करते हैं, मुसलमान ना हो तब भी करते हैं, और बाज़ औक़ात उल्टी तरफ से भी होता है, यानी इसमें बीटर और बीटेड जो है वो फ़र्क भी हो जाते हैं। तो ये सब काम भी चल रहा है, लेकिन पता नज़र इससे शरीयत असल में एतदाल का रास्ता रखती है कि जिस चीज़ से खैर हो सकती हो, ज़्यादा से ज़्यादा हासिल की जा सकती हो, तो उसका खैर हासिल किया जाए। इसमें खैर ज़्यादा है कि एक एक्स्ट्रा पावर मर्द को इस दर्जे में हासिल रहे, ये औरत को भी हो सकती थी। अगर औरत को कवाम बना देते, फिर उसको फिज़िकली स्ट्रॉन्ग बनाते, फिर इसको बाहर के काम करने को कहते, तो एक ही बात होती, उसके नतीजे में फिर ये सवाल आज मर्द कर रहे होते कि औरतों को क्यों इजाज़त दी है मारने की। तो दोनों में से एक को ही ये ज़िम्मेदारी देनी थी, जिसको देनी थी उसको अल्लाह ने हर हवाले से उसके लिए तैयार करके बनाया, और औरत का मिजाज दूसरा रखा। और औरत जो है इस हवाले से ज़्यादा सब्जी उकर जाती है जब उसको ये पता चले कि भाई नहीं हो सकता है कि कहीं पिटाई ना हो जाए। और तो ये खाली एक डिटेरेंट है, और एक माशरे के लिए इसकी ज़रूरत होती है, बिलखसूस पुराने ज़माने में। आजकल के ज़माने में चूँकि अब कानूनी जो है वो निज़ाम मुख्तलिफ अंदाज से बन गया है, जिसमें बहुत सारी सहूलतें औरतों को हासिल हो गई हैं, ये अलग बात है कि अब उसका अब्यूज़ शुरू हो गया है, लेकिन बहरहाल इसके नतीजे में औरतें अपने बहुत सारे केसेस डिस्कस करके मामला संवार सकती हैं, और मर्दों को भी ये इख्तियार है कि अगर ज़रूरत पड़े तो वो डिस्कशन कर सकते हैं, बाहर जा सकते हैं। तो अगर लॉ के ज़रिए इन बातों को सपोर्ट किया जा सकता तो वेल एंड गुड, और घरों के टूटने के रास्ते बंद हो जाएँ, इससे अच्छी और क्या बात होगी। तो बहरहाल ये घर को बचाने के लिए, औलाद के लिए, और इस्लामी एक सोसाइटी को चलते रहने के लिए ज़रूरी है कि किसी एक के पास इतना इख्तियार हो कि वक्त ज़रूरत بوقت ضرورت بہت ہی شدید حالت میں اس کا استعمال کر کے سنبھالا جا سکے گھر کو. یعنی بوقت ضرورت کوئی شخص ایسا ہو جس کو ناسور کو چیرا لگا کے نکالنے کا اختیار بھی ہو اور اس کو یہ کام آتا بھی ہو. اب ہمارے اب آخری بات جو رہے گی وہ یہی ہے کہ لوگوں کو اختیار تو ہے شوہر ہونے کی حیثیت سے, لیکن ان کو اس کا استعمال نہیں آتا. اس لیے مشورہ سب کو یہی دیا جاتا ہے یعنی کہ وہ کسی صورت اس بلیڈ کو استعمال نہ کریں, اس اختیار کو استعمال نہ کریں, اس لیے کہ انہیں استعمال کرنا نہیں آتا. وہ رکتے نہیں ہیں, اپنی حدوں سے باہر نکل جاتے ہیں, سختی کرتے ہیں اور ناجائز سختی کرتے ہیں. بعض اوقات بہت چھوٹی بات پہ کرتے ہیں. مینٹلی وہ اسٹیبل نہیں ہے, دینی ان کا مزاج نہیں ہے, دین کا علم نہیں رکھتے, تو اپنی جہالتوں کی وجہ سے, اپنے جذباتی ہونے کی وجہ سے, اپنے ایگوٹسٹک ہونے کی وجہ سے کہ اپنے جذبات پہ قابو ہی نہیں ہے, تو چھوٹی چھوٹی باتوں کو انا کا مسئلہ بنا کے نشوز جانتے نہیں کسے کہتے ہیں, اور اپنے غصے کا اظہار پھر کرتے ہیں جاہلوں کی طرح اپنی جہالتوں میں رہ کر, جو ان کے لیے آخرت کا بھی خسران کا سبب ہے اور دنیا میں بھی ان کے لیے نقصان ہی نقصان ہے. اس لیے آج کل کے زمانے میں کسی بھی مرد کو ایسا بالکل نہیں کرنا چاہیے. یہ اختیار اس مرد کے لیے نہیں ہے کہ جس میں رجولیت ہی موجود نہ ہو, جس میں قوامیت ہی موجود نہ ہو, جو گھر کو مینٹین ہی نہ کر سکتا ہو, جو اپنے مال کو اپنی اولاد پر اپنے گھر والوں پر طریقے سے خرچ کرنے کی صلاحیت بھی نہ رکھتا ہو, جس کے اپنا معاملہ یہ ہو کہ نماز روزے اس کے ٹھیک نہ ہوں, کبائر میں وہ پڑا ہوا ہو, اور پھر وہ قرآن کی اس آیت سے فائدہ اٹھا کر گویا اس کو اپنے لیے استعمال کر کے دین کا بھی مضحکہ بنائے اور اپنے نفس کو خوش کرنے کی کوشش کرے, اس سے اللہ ناراض ہوتے ہیں. اس لیے عام آدمی کو اس کا بالکل اختیار نہیں ہونا چاہیے اور اس کو یہ کام بالکل نہیں کرنا چاہیے. لیگلی بھی نہیں کرنا چاہیے کہ ہمارے معاشرے میں اس کی اجازت نہیں ہے. قانون مغرب میں یہی ہے اور پاکستان میں بھی یہی ہونا چاہیے. اس کی بالکل یعنی یہ کہ آج کل کے مردوں کو اس بات کا اختیار دینا بالکل ٹھیک نہیں ہوگا کہ وہ اس آیت کے ضمن میں, کیونکہ ایک تو پہلے کہ وہ یہ صلاحیتیں نہیں رکھتے تو یہ کوالیفائی نہیں کرتے رجولیت کے, دوسرا یہ کہ یہ سارے سٹیپس وہ فالو نہیں کرتے, اتنی صلاحیتیں ان میں نہیں ہے کہ وہ تمیز سے وصیت اور نصیحت کر سکیں. وہ تو اپنی کنڈیشنز پہ غصے کے ساتھ کوئی جملہ کہیں گے بھی تو وہ بھی ایسے کہیں گے کہ وہ بھی تحکمانہ ہوتا ہے, حکم دے کے, سختی کے ساتھ, غصے کے ساتھ, ادب لحاظ. یعنی ان میں ادعو الی سبیل ربک بالحکمت والموعظۃ الحسنۃ وجادلہم باللتی ہی احسن کی کوئی رمق موجود ہی نہیں ہے. تو ایسے جاہل قسم کے لوگوں کو یہ کہنا اور پھر اس کے بعد ان کو یہ اختیار دینا کہ وہ بستروں سے الگ, یہ بھی وہ نہیں کر سکتے. اپنی ضرورت ہوگی تو اسی دن جس دن کے بیوی سے لڑے ہیں, اس کو مارا ہے, سختی کی ہے, شام میں اپنی ضرورت پوری کرنے پہنچ جاتے ہیں. تو ایسے گھٹیا کردار کے لوگوں کو, اتنا دین سے دور اور علم جاہل لوگوں کو اس بات کا اختیار بالکل بھی نہیں ہے کہ وہ یہ کام کریں کہ بس صرف سب کچھ چھوڑ چھاڑ کے سارے سٹیپس بائی پاس کر کے در پہ آ جائیں کہ ہمیں بس یہ اجازت دی گئی ہے. تو یہ تو وہی والی بات ہے جیسا کہ یہود کو کہا اللہ سبحانہ و تعالیٰ نے کہ اتؤمنون باللہ افتؤمنون ببعض الکتاب وتکفرون ببعض, کہ تم قرآن کے بعض حصے پر ایمان لاتے ہو اور بعض کو چھوڑتے ہو. سارے سٹیپس فالو کرنا ادب اور لحاظ اور طریقے کے ساتھ, پھر اس سے بات سمجھ میں آتی ہے. اپنی مرضی کے کچھ اس میں سے قواعد چن لینا اور ان کو پسند کر کے اپنی زندگی میں لے آنا اور باقیوں کو چھوڑ دینا, یہ دین کا ابیوس ہے جو ٹھیک نہیں ہے, ناجائز ہے. اللہ ہمیں سمجھنے کی توفیق عطا فرمائے.